اللہ کی رحمت چاہیے اور عذاب دنیا آخرت نہ اور آسانیاں پیدا ہوں تو خدا کی رحمت سے پیدا ہوتی ہے، اور خدا کی رحمت خدا کے نام لینے سے آتی ہے، خدا سے رابطہ توڑنے سے آتی ہے. تم اس کرو گے تو خدا کی رحمت آئے، خدا تعالیٰ کی ناراضگی ہو دنیا آخرت کے وسائل بیکار ہو جائے. خدا رحمت کہتے تو مٹی میں بھی ہاتھ ڈالے سو ناکام ہونے والے کام ہو جائے، یہ دل خدا کے ہاتھ ہے. ہم لوگ خدا کو چھوڑ دیتے ہیں، پہلے مخلوق کے ذلیل ہوتے ہیں، جب وہ کام نہیں ہوتا ہے پھر خدا کی طرف آتے ہیں ذلیل ہو جائے، پہلے خدا کی طرف آ کر ذلیل ہی نہ ہونا پڑتا، انسان کو خدمت آنا ہی پڑتا ہے. پہلے انسان سے کرے کہ اس کو عزت ہی ہو جہاں جائے دنیا میں آ رہا ہے. یہ پانچ وقت کی نماز نہ چھوڑے اور انسان چیزوں کو نہ چھوڑے، کیونکہ نماز کی بہت اہمیت ہے. اس کو کفر کیا ہے رسول اللہ نے، زنا شراب سے بڑا گناہ ہے نماز چھوڑنا، لیکن انسان کو فوراً محسوس نہیں ہوتا میں نے اتنا بڑا گناہ کیا، نماز چھوڑی کچھ ہوا نہیں. خدا کرم رحم اللہ غفار ستار دل دیتا ہے، جب کچھ عدد مزدد گزر کے توبہ کی طرف نہیں آتا اللہ مول لیتا ہے، پھر اس پر مصیبتیں دنیا میں شروع ہو جاتی. پھر وہ کہتا ہے مجھے مالی تکلیف ہے، مجھے فلانا دشمنی کرتا ہے، میرا فلانی کام میرے ہاتھ سے جا رہا ہے، مجھے بڑی پریشانی ہے، تنگی ہے، ذلت ہے، کہاں جاؤں. تو خدا رحمت کرے تو نا، تو عز و منتشا و تو ذل و منتشا اللہ ہے لوگ، پھر اس کو آنا پڑتا ہے. اسی کہتے ہیں کہ جب احوال کی زد میں آئے گا تو اس کو پتہ چلے گا خدا ہے یا نہیں. خدا فرعون کو بھی دین دیے، کافر کو بھی دین دیتا ہے، دین زیادہ دیتا ہے. اس سے انسان دھوکے میں آ جاتا ہے، میں نماز بھی پڑھتا، میں گناہ بھی کرتا ہوں، توبہ بھی کرتا ہوں، میری دکان بھی چلتی ہے، میری صحت بھی ٹھیک ہے، اور جب خدا پکڑتا ہے پھر بہت برا حال ہوتا ہے. دوائیوں سے خدا شفا اٹھا لیتا ہے، لا علاج ہو جاتا ہے، تھوڑا فائدہ. تجارتوں میں نقصان شروع ہو جاتا ہے، دشمن ذلیل کرنے پر قادر ہو جاتے ہیں، کہ قادر نہیں تھا دشمن قادر ہو گیا، تو خدا کی ناراضگی ہو. اگر خدا سے معاملہ اچھا رہا، دنیا زور لگا اس کا، نہ مال میں اس کو نقصان ہوتا ہے، نہ اس کی عزت میں کوئی دشمن اسے قابو پا سکتا ہے. کہ خدا کی حمایت میں کوئی حمایت ہے، ہم نے کلمہ پڑھا کو یقین ہونا چاہیے. قرآن میں ان اللہ یدافع عن الذین آمنوا، خدا اس کا دفاع کرتا ہے جو ایمان والا بنا. تو خدا کا دفاع بڑا یا حکومتوں کا دفاع بڑا؟ حکومتیں فیل ہو جاتی بعد میں، کہتے ہمارے بس میں تمہارا کیا کر، ہمارے اپنے ہی مارے جاتے ہیں. اور جس کو خدا بچا لے اس کی کوئی حفاظت کرے نہ کرے، وہ آدمی وقت پہ ملتا ہی نہیں ہے دشمن، وقت پہ ملتا ہی نہیں. بالکل یقین ہوتا ہے آج پروگرام پکا ہے، مل جائے گا. اس وقت خدا اس کو کسی کام میں بھیج دیتا ہے یا کسی مشکل میں ڈال دیتا ہے کہ تیرا بچہ بیمار ہے، اسپتال لے جاؤ. وہ آتے تو ہے نہیں، تو بڑی پکی خبر تھی سارا پروگرام. اور جس پر خدا نے مصیبت ڈالنی ہے اس کو پتہ نہیں تھا، خود ہی جا کے دشمن کے سامنے کھڑا ہو جاتا ہے، ایسا بھول جاتا ہے. تو مطلب ہے نفع نقصان خدا کے ہاتھ میں، اگر انسان چیز کو سوچ لے اس کی بہت سی پریشانیاں دور ہو جائیں اور بہت سی مصیبتوں سے بچ جائے، لوگوں کے دروازے نہ کھٹکھٹانے پڑے اور اس کو تنگ کرنے والے بھی تنگ نہیں کر سکیں. یہ یقین ہونا چاہیے آقا کی رحمت ایسا رسول کو دیا کہ دنیا میں خوشحالی، لوگوں کو خوشحالی سے آ سکے. گارڈ بھی رکھتے ہیں، حفاظت بھی کرتے ہیں، بندوق بھی رکھتے ہیں، پستول بھی رکھتے ہیں، اس کے باوجود ذلیل ہوتے ہیں. اللہ تعالیٰ کا معاملہ ٹھیک کریں، پھر پستول بھی رکھ لو، کوئی حفاظت گارڈ بھی رکھ لو، کوئی بات نہیں. آقا جی نے کہا احفظ اللہ احفظ، تو اللہ کے حکم کو محفوظ حفاظت کر، خدا تجھے محفوظ کر دے گا. ایسے واقعات قرآن میں کیوں ہیں؟ خدا جب حفاظت نہیں کرنے آتا ہے تو جسمن جس سے ڈرتا ہے نا، وہ دشمن کے گھر میں تربیت پاتا ہے. تو کتنی بڑی بات ہے کہ جس کے ہاتھ سے زوال آنا ہے وہ باہر لوگوں کو قتل کرتا پھرتا، جس کے ہاتھ سے زوال آنا اس کے گھر میں بیٹھا ہو، اس کے پاس بیٹھا ہو، اس کو پتہ نہیں یہ اسی نے ساری مصیبت لانی ہے. کل ذرا سوچ کے چلے، کلمہ پڑھا تو خدا پر ایمان رکھے، نفع نقصان خدا کا، خدا سے معاملہ بگڑ گئے تمہارا سب جگہ بنا ہوا، ایسی مصیبت میں آؤ گے وقت پہ کام نہیں آئے، خدا سے بنائی ہوئی سب تم سے بگڑ گئے، عین وقت پہ خدا تم کو بچا لے. کہ سبحان اللہ یار، میں تو مایوس ہو چکا تھا کیسے. تو خدا سے معاملہ اچھا رکھتا ہے. نبی کریم فرماتے ہیں جو خدا کو یعنی اچھے حالات ہیں، اچھے حالات میں انسان غفلت آتا ہے، نمازیں چھوڑ دیتا ہے، شرابیں پینی شروع کر دیتا ہے، یعنی بڑے غلط کام کرتا ہے. جو کہ حالات اچھے ہوں، جو اللہ تعالیٰ کو اچھی حالات میں بھول جائے، تو نبی کریم جب مصیبت آتی ہے خدا اس کو بھول جاتا ہے، مصیبت میں پڑھ رہا ہے، نماز ہو رہا ہے، آسان نہیں ہوتا. جب تو کرے گا، لیکن جب خدا رحمت کرتا ہے اس وقت کیوں خدا سے بھاگ جاتا ہے، اس وقت کیوں باغی ہوتا ہے؟ جو راحت میں خدا کو نہ بھولے، تو نبی کریم فرماتا ہے خدا مصیبت نہیں بھولتا، اس کو مصیبت سے نکال دیتا. اور جو راحت میں بھول جائے خدا مصیبت، مصیبت کی ٹلتی نہیں. تو آپ چاہتے ہیں خوشحالی نصیب ہو، تو آپ کو زیادہ یقین حضرت محمد مصطفیٰ کی بات پہ ہونا چاہیے کہ انہوں نے ایسے فرمایا ہے، اور تم کو ان چیزوں کا خیال کرنا چاہیے کہ جس چیز سے خدا ناراض ہو وہی کرنا چاہیے. ہاں انسان گناہ گار، گناہ ہو گیا توبہ کرے، لیکن مزاج نہ بنا لے شراب پینا، زنا کرنا، کوشش میں رہنا گناہوں کی، نمازیں نہ پڑھنا، یہ تو مزاج بنا لے. یہ گناہ کا مسئلہ نہیں ہے، یہ خدا تعالیٰ سے ایک جیسے دشمنی کا مسئلہ ہو گیا. ایسا نہیں کرنا. گناہ گار تو انسان ہے، گناہ ہو گیا توبہ کرے، لیکن اس چیز کو عادت بنا لی، اپنا لیا، یہ مصیبت ہے نا. تو ایسے نہیں کرنا چاہیے. اور ایسے کیسے نہیں کرو گے؟ شیطان تو تمہارے پیچھے قبر تک ہے. آدم اس کے پیچھے بھی تھا، اب آدم کی اولاد کے پیچھے ہے، اور نفس تمہارے ساتھ ہے. یہ برائی کی طرف ہی لے جاتا ہے قرآن میں، جس پر خدا رحم کرے الا ما رحم ربی. تو اس ذکر اذکار سے تمہارا دل ہلکا ہوگا، نیکیاں آؤں گی اور رحمتیں آئیں گی. تم مریض و دوا سے کھاتے ہو تو کچھ تم کو صحت نصیب ہوتی ہے. ایسے ذکر اذکار روحانی شفا ہے. ذکر اذکار نہیں چھوڑتا، نمازیں نہیں چھوڑتا، اس کو شفا ہوتی رہتی ہے. بہت سے غلط کام اس سے چھوٹ جاتے ہو بھی جائیں تو اس کی سزا سے بچ جاتا ہے. اس کا ذکر اذکار چھوڑتا نہیں، اس کا دل نرم ہوتا ہے. خدا کے خوف سے دو رکعت چھپ کے پڑھ لے گا، پھر آیت کریمہ سو پڑھے گا دو رکعت کے بعد، پھر استغفر اللہ پڑھے گا، پھر چوری جا کے لوگوں گھر میں صدقہ راشن ڈالے گا، یا کسی کو پیسے دے گا، یا بکرا ذبح کرے گا، کہ صدقے سے بلا ٹلتی ہے، خدا کا غضب کم ہوتا ہے. تطفی و غضب الرب، صدقے سے خدا کا غصہ کم ہو جاتا ہے. اس کو پتہ میں نے بڑا سنگین جرم کیا، یہ جرم کیا. ذکر اذکار کرتا دل نرم تھا، جا کے دو رکعت پڑھی مسجد میں، گھر میں چھپ کے، پھر رکعت کے بعد دروشی پڑھا، سورۃ فاتحہ پڑھی، پھر استغفر اللہ پڑھا، آیت کریمہ پڑھی، پھر اللہ سے معافی مانگی. پتہ نہیں کون سا عذاب آتا اس دن اس کے پاس، یا مہینے کے بعد، بیس دن کے بعد، کیوں گناہ عذاب لاتے ہیں. وہ معافی ہو گئی، اور صدقہ بھی جا کے کر دیا، 500,000 روپیہ کسی کو دے دیا، یا راشن دے دیا چھپ کر، خدا کا غصہ کم ہو گیا. یا کل یہ طریقے بتائے. اور جو ذکر اذکار نہیں کرتے ہیں، گناہ کی کوشش میں رہتے نہیں، گناہ چھوڑے جی، اور گناہ کر کے توبہ کو بھی اس کا دل نہیں کرتا، دل سخت ہو گیا. حکومت سے مصیبت آ گئی، مال پہ زوال آ گیا، ایسی مرض لگ گئی کہ علاج میں کتنا پیسہ نکل گیا، چرپائی پہ پڑا ہوا، ڈاکٹر نے پابندیاں لگا دی. اسی قرآن میں جو مصیبت تم کو آتی ہے تمہارے گناہوں کی وجہ سے آتی ہے، اور اس میں ہماری پکڑ کم ہوتی ہے. فوراً پکڑ کریں تو کوئی بچے نہیں، بیچ میں ڈھیل ہوتی، شاید معافی مانگے. معافی مانگتے رہو، ہم بھی معافی مانگتے ہیں. سب گناہ گار، کوئی زیادہ گناہ کرتا ہے، کوئی کم کرتا ہے، کوئی چھپ کے کرتا ہے، کوئی ظاہر کرتا ہے. یہ سارے نہیں کرنا چاہیے. ہو جائے تو معافی مانگے، اور کوشش کرے گناہوں سے چھوٹ جائے. اچھا یہ کوشش نہ کرے گناہ ہوتے رہے. اگر اس نے رحمت خدا کی چاہیے تو اس کو دو تین چیزیں بہت ضروری ہیں. ایک تو توبہ کر لیا کرے، دوسرا ذکر اذکار نہ چھوڑے، تیسرا ان دوستوں سے دور رہے جو ایسے کام کرتے ہیں. دوستی میں انسان بہت سے کام کر رہے ہیں. آقا جی نے کہا انسان کا دین اس کا دوست ہے، نہ چاہتے ہوئے بھی اس کے ساتھ دل لگا ہوتا کچھ نہ کچھ کر بیٹھے گا. تو دوستوں کو چھوڑ دے، دور کی سلام دے، پتہ یہ آدمی غلط چلتا ہے، اس سے نقصان ہوگا. یہ رسول پاک نے بتایا. اسی اولیاء کہتے ہیں سانپ کی دوستی اچھی برے دوست سے. سانپ تم کو جسم کو نقصان دے گا، برا دوست تمہاری عزت دنیا میں بھی برباد کرے گا، آخر میں تم کو جہنم میں ڈالے گا، ایسی عادتیں ڈالے گا جو قبر تک تم سے نہیں لائے گا. یہ دوستی کا آقا جی نے منع کیا. بعض لوگ یہاں آتے ہیں پہلے سے اچھے ہو جاتے ہیں، بعد یہاں آتے کچھ اچھے ہوتے جاتے ہیں پھر بگڑ جاتے ہیں، اس دوستوں کے ساتھ پھر رل جاتے ہیں، اس کا دل نماز دروں سے ہٹ جاتا ہے، وہ ادھر مشغول ہو جاتا ہے. ان چیزوں کا خیال کرو. اگر دکھ والی اور تکلیف والی زندگی نہیں چاہیے اور ایمان پر مرنا ہے، تو نبی صلی اللہ علیہ وسلم کی محبت شروع کر دیں. तो आपको फिर बहुत सुकून मिले। जो खुशी तुमको वहाँ से नसीब मिलेगी तुमको माँ बाप से भी नहीं मिल सकती। जो मुश्किल तुमकी रहमत से करम से आसान होंगे वो बड़े से बड़े ताल्लुक में भी आसान नहीं हो सकते, बहाने बन जाए। तो अकीदा खुदा पे रखो कि खुदा ही सब कुछ करता है, और वसीला हजरत मोहम्मद मुस्तफ़ा। जो किसी को से चाहता फ़ायदा उठाए और उसके पर वो मेहरबान हो, हाँ जी उस पर वो मेहरबान हो तो वो उसको खुश करने वाले काम करेंगे, नाराज़ करने वाले। तो खुदा रसूल के खुशी के काम करना चाहिए। तो अल्लाह से तौफीक मांग के अल्लाह तौफीक देगा, और उसमें अगर दिल उसका लगेगा, और दिल को लगाने वाली चीज़ें जिक्र अज़कार है, इससे शैतान का दबाव कम होता है, गुनाहों का दबाव कम होता है, दिल का जंग उतरता है, दिल नरम हो जाता है खुदा का खौफ। जो चीज़ें नहीं पढ़ते तो दिल सख्त हो जाता है। देखो हुकूमतों से टक्कर लेते हैं, पार्टियों में जाते हैं, जलील होते हैं, शैतान नहीं जाता, उसकी अक्ल काम नहीं करता। फिर ऐसे फंसते हैं जी इस पार्टी से निकले जी तो मुसीबत। वो कहते हैं अगर तुम जाओगे ना हमारे पास तुमको जान से मार दो। अब वो कहते हैं जाना भी मुश्किल है, इसके साथ रहना भी मुसीबत है, अब क्या करेगा, ना खुदा ही मिला ना मुसीबत। और जो खुदा उसका रास्ता पकड़ ले और खुदा उसको अमान दे दे, सारी दुनिया उसकी दुश्मनी के कुछ बिगाड़ नहीं सकती। ये खुदा की तरफ जाते नहीं है ना, और थोड़ा बहुत जाते नमाज रोज़े की तरफ मुखलिस नहीं होते जब तक कोई मुसीबत दबा कोई अजाब खुदा का ना सफल, तो खुदा की मार ना पड़े उसको मिल नहीं जाएगा। तो ऐसी इबादत भी बहुत कम कबूल होती है। इबादत मोहब्बत लगन से करें। अब अक्सर लोग आते हैं ऐसे ही आते हैं, कुछ दबाव मुसीबत आ गई, सलाम अलैकुम फिर साहब कुछ करो हमारा, फिर बेचारा क्या करेगा, वही खुदा ही करेगा। खुदा के आगे झुक जाओ, खुदा मेहरबान कुल मेहरबान, रास्ता बता देते मालूम सही देते। ये नहीं क्योंकि फलाने ने कहा, क्योंकि खुदा ने कहा और हज़रत मोहम्मद मुस्तफ़ा ने कहा, वो चीज़ कभी गलत साबित नहीं होगी और आपको फ़ायदा 100% होगा जो नीयत तुम्हारी ठीक होगी। बस यही कहते हैं। वो कहते हैं हमारी सुनो हमारी सुनो, भाई हम किसी की सुनो हम इतना नहीं सुन सकते, ये तो खुदा ही तुम्हारी सुनेगा। हमने तुमको खुदा का रास्ता बता दिया, तरीका बता दिया, जहाँ भी हो तुम ये तरीका अख्तियार करो। हाँ जिसने बताया है अगर उसको निकाल दिया फिर फ़ायदा नहीं होगा, क्योंकि खुदा ने भी कहा अकादीन ने कहा इसका मफहूम कि तू शुक्र गुजार नहीं होगा जब तक उसका शुक्र ना कर उस सास का जिसने तुझे रस्से पे लगाया। माँ बाप का शुक्रिया अदा करना तो पाला है कि तुमको नौकरी दिला, इसका भी अल्लाह का हुक्म है नबी का हुक्म है कि तू मेरा शुक्र नहीं अदा करेगा जब तक उसका शुक्र ना अदा कर जिसकी वजह से तुझे रहमत मिले। माँ बाप से रहमत मिली, उस सास से रहमत मिली है, किसी ने तुमको नौकरी पर लगाया उसका भी शुक्र। शुक्र अदा नहीं किया खुदा तुम्हारा शुक्र तुम्हारी इबादत का रुख खुदा नहीं करेगा। ये तालीम रसूलुल्लाह ने, और दो का अजाब खुदा दुनिया से शुरू करता है। रसूलुल्लाह फरमाते हैं एक वो जिसके हमसाए उसकी बीवियों से उनकी औरतों से गैर ताल्लुकात रखता है, मरासिम रखता है, इसको अजाब दुनिया से खुदा शुरू। दूसरा वो जिनके माँ बाप का दिल दुखता है उनको भी खुदा दुनिया में अजाब शुरू करते हैं। चीज़ों से बचे, ये बहुत ख़तरनाक चीज़ें, माँ बाप का दिल दुखाना उफ नहीं कहना चाहिए। आका जी कहते हैं जो चाहता है उसके रिजक में फरागत वसत हो, उसकी उम्र में रहमत करे खुदा बरकत करे, तो माँ बाप के साथ एहसान करो। तो ये दिल ठीक होगा तो करेंगे ना, अगर दिल ही खबीस है तो उसके क्या असर होगा। बर्तन ही ख़राब है उसमें दूध डाल दो फट जाएगा, कोई चीज़ डालो बर्तन ही ख़राब है। तो ये दिल ठीक जिक्र से होगा, ये डंडों से नहीं होगा। पुलिस वाला कितना मारते हैं जेलों में, फ़ायदा होता है फिर वही क्यों। और हम यहाँ आका जी का इशारा देते हैं रहमत लिल आलमीन, डंडे भी नहीं खाने पड़ेंगे ठीक हो जाए। रहमत को छोड़ा था ना, पकड़ के ले गए थे ना, सुधार दिया ना उन्होंने, फिर आज ही तौबा की है कि जो है मनहूस एम क्यों वाले जी खुदा के रहम कर। मैंने कहा मैं रहम करता हूँ, अल्लाह रहम करता मनहूस, तुझे कहा था सीधा चल, पार्टियाँ नहीं बचाई जब वक्त आ जाए खुदा की जलील करने आ जाना, पार्टी भी काम नहीं आती, कोई चीज़ काम आती नहीं है जी। खुदा रहमत कर दे ऐसे ही बच जाता है। कहते मैं तो ऐसे बच गया, मैं तो एक दरवाजे के पीछे बैठा था, सबको मालूम मुझे देखा ही नहीं, भाई बस ऐसे एक और से बच गया। बोलते मैं भी ऐसे बच गया, कैसे बचा? बोला जी मार रहे थे, मैं सांस बंद करके बैठ गया, सब भी मरा, मैं जिंदा था। वो जब गया मैं उठ के भाग गया। चोर घरों में अच्छे नमाज रोजा पढ़ते होंगे। हाँ जी, उन्होंने कहा जी उसको लूटे गोली चलाई, अपने चोर को मारा, उसका मारा आदमी मर गया, उनको हर दर पड़ी, वो भाग गए, वो बच गए, उनका चोर भी मर गया, वो भाग गए, चीटा खुदा बचा दिया। जी तो घर में भी चोर नहीं आता, रस्ते में पकड़ लेता। ऐसे इधर एक बात करनी है, ले जाएगा किनारे पर। हाँ जी, बोले जी गाड़ी जो भेजने भेजे में सब दे दो, बोलना नहीं, नहीं तो फिर उनको पता है देखो क्या है, देख चला जाएगा जो कर। और बाद उनको पकड़ के ले जाते हैं, सब कुछ ले लिए तुम्हारी जान से, दोबारा किया ना तो फिर तुमको उठा के दोबारा फिर ले जाएंगे। इस दफ़ा इतनी रियायत तुम्हारे साथ किया है, तुम्हारा माल ले लिया, फिर भी तुम पर एहसान किया है, तुमको छोड़ दिया। ये होता है जी, ये सब क्यों होता है? ये आमाल की नहुसत से होता है, ये आमाल की नहुसत से मुसीबतें आती है। माँ असल ये इंसान आमाल ठीक कर ले, ये चीजें रफा हो जाती। देखो चोरियाँ, डकैतियाँ, अगवा, घरों में परेशानियाँ, हकूमत में परेशानियाँ, ये सब आमाल की वजह से। ये खुदा की रहमत नहीं, पार्टियों की पनाह लेते हैं, उसमें फायदा नहीं मिलता है। जिससे कुछ फ़ायदा होगा, कुछ हम मजबूत हो जाएंगे, कुछ सहारा मिलेगा, सहारा मिलेगा। खुदा ने कहा रहमतुल आलमीन हज़रत मोहम्मद मुस्तफ़ा, तुम उनका सहारा लो, उनका लेते और ख़राब हो गए, दोनों जहान में ख़राब हो गए। ये लोग नमाजें नहीं पढ़ते, ये लोग तुमको दुरूद में नहीं लगाते, एक तौबा की तस्बीह तुमको नहीं बताते, बस कहते ये करेंगे वो करेंगे। वो करे ना करे तो खुदा को राजी कर, तुझे पता होना चाहिए, यकीन होना चाहिए, वही होता है जो मंजूर है, खुदा होता है। तो तू क्यों इतना सोचता है परेशान, अपना ईमान गवाता है उनके पीछे? हाँ अगर तुझे ज़ाहरी खौफ है तकलीफ देंगे, बोले भाई यार तुम्हारे साथ हूँ, हिकमत से चल, जबान के साथ, दिल से ना साथ, दिल से हजरत मोहम्मद मुस्तफ़ा के साथ। ये काम नहीं करने जो ये करते हैं, जायज ना जाए, और जबान से कहते तुम्हारे साथ, क्योंकि तुम साथ छोड़ोगे ना मैंने सुना मार देते, कहते हैं क्यों किया था ना, तू हमारा था उसके ना, ऐसे नहीं होगा, अब वो किधर जाए, तुम जी साथ ही दिल से ना, बल्कि कहीं कुफर के लफ्ज निकालने पड़े, कमजोरों को रियायत दी है कुरान में, इल्ला मन उकरेहा व कल्बुहु मुतमइन्नुन बिल ईमान। कोई आदमी बात कहना नहीं चाहता लेकिन मजबूर है, काफरों ने कहीं पकड़ लिया, बोल तो मैं हिंदू हूँ, नसरानी हूँ, नहीं कहेगा ना हमारे पास तो कुछ जान सकते, अच्छा जी हम हिंदू हैं जी, जबान से बोला दिल से बोला खुदा बचाएगा, हिंदू कौन बनता है बस। अच्छा खुदा भाग गया कितना इजाजत है। बहरहाल तुम्हारे दीन दुनिया के काम हो, आप पेड़ी चोटी का जोर ना लगाए हर वक्त, वो काम जब तक खुदा नहीं चाहेगा नहीं होगा। इसी आपको कुरान ने कहा इंशाल्लाह कहो, वो तुम्हारा दुनिया का काम हो, तुम्हारा शादी का काम हो, तो जब तक कि अल्लाह नहीं चाहेगा नहीं, फिर अल्लाह का मसला बीच में लाजिम हो गया ना, तो फिर अल्लाह को राज़ी करोगे तो होगा या अल्लाह से नाराज़ी करोगे तो होगा? हाँ तो फिर मुसलमान हो तो तुम्हारी ये बात समझ में आती है, काफरों को तो बात हम नहीं कर रहे, लेकिन हम इस रस्ते से भटक गए हैं, इसलिए हुकूमतों तक फेल हो जाते हैं, खजाने तक में नुकसान आता है, इसी वजह से कि कोई भी आदमी हो, अमीर हो, गरीब हो, अजी खुदा की मखलूक के खुदा की कुदरत से और खुदा के कहर से निकल नहीं सकता, वो बादशाह हो वजीर हो उसका निकलना बहुत मुश्किल। तो अमीर हो वजीर हो खुदा से बागी ना हो खैर हो जाए, खुदा से बागी हो जाए डील तो खुदा ज़रूर देगा, लेकिन जब पकड़ेगा उसका छुटकारा आप देखेंगे छुटकारा हो। आपको कुरान में ऐसी मिसालें मिलती हैं, माजी में मिली हैं, अब भी मिल रही हैं, मिल रही हैं। देखो अफगानिस्तान तालिबान कैसे आ गए, पहले तो भाग रहे थे, भाग नहीं सके, खुदा जब जब पकड़ रहे कहाँ जाओ, रातों रात उनको लटका दिया उन्होंने तालिबान में, अजीब अजीब के जो सदर थे, चलो अल्लाह का हुक्म आ गया, वरना वो क्या कर सकते। वो कहते अमरीका को राज़ी करना बड़ी ताकत है, ना अमरीका बड़ी ताकत है ना हम बड़ी ताकत हैं, इन चीज़ों में पढ़ोगे तो शिर्क में चले जाओगे। बड़ी ताकत अल्लाह है, लेकिन अल्लाह ये इसबाब बना के रखे हुए, जो खुदा को नहीं मानता है कलमा पढ़कर, तो आका जी कहते हैं अल्लाह ताला के उन पर वो लोग मैं मुसल्लत करता हूँ जो खुदा को नहीं मानते, یہ حدیث شریفے سے کچھ علم بھی رکھنا چاہیے. تو یہ جو بٹھائے ہوئے خدا نے امی کا روس, یہ ہم تم کو سیدھا کرنے کے لیے بٹھائے, ورنہ ان کے ہاتھ میں کچھ نہیں ہے کہ وہ خدا سے زور ہیں. خدا سے زور ایسی سوچے نہ سوچا کرے. ان لوگوں کے دماغ کچھ بیچاروں کے کمزور ہیں. بجائے مکے جائیں, توبہ کریں, آقا جی کے پاس استغفار کریں, واشنگٹن کو راضی کریں, ہمارے جہاز دے دو, ہمارے تعلقات اچھے ہو گئے. اچھے ہو گئے, برے ہو گئے, ان کو فائدہ نہیں. خدا کو راضی کر لو, پھر تھوڑا بہت ظاہری دنیا کرو, تمہارے لیے متسخیر ہو گیا, ہر کوئی مسخر ہو جائے. نہیں بھی وہ کام کرنا ہوگا, امریکہ باغ, امریکہ کا باغ بھی کرے گا. اوپر سے خدا کا دباؤ آیا, سو دیکھتے نا حکومت میں بڑا دباؤ آ جائے, نیچے وزیر وزیر سارے چپ ہو جاتے, بھائی اوپر سے کی بات ہے, چپ رہو. کوئی مضبوط آدمی تعلق والا ہوا جس سے جرم بھی کیا ہو, کہتے اس کی رپورٹ ہم نے لکھیں گے, بانٹ جاتا بتاؤ. سوچ کے چلو, اتنی مضبوط باتیں تم کو مصیبتوں سے چھڑا دے گی, تم کو زیادہ لوگوں کے سامنے ذلت سے چھڑا دے گی, تمہارے مسئلے جلدی آسان ہو جائے گی. یہ جتنی طاقت اللہ کے حکم میں ہے اور رسول اللہ کے تعلق میں ہے, اتنی طاقت کسی کے پاس نہیں ہے, اور اتنا زوردار مضبوط معاملہ آقا سے کسی کا ہو نہیں سکتا. ہو سکتا یہ باتیں ہیں, مانتے تو, لیکن تم لوگ ماننے تک ہو, آگے چلنے تک نہیں. تو لاتوں کے بھوت نہ بنو, تو باتوں کے بھی نہ بنو, پیار کے بھوت بنو. تو چل پڑو, اللہ اللہ کرو, تسبیحاں پڑھو, نمازیں پڑھو, سمجھے نہیں. نہیں تو پڑھنی پڑے گی, سر پہ پڑے گی نا, پڑھنی پڑے گی. تو پہلے ہی پڑھ لو, کیا خیال ہے؟ ٹھیک ہے, ٹھیک ہے, ٹھیک ہے بھائی. ہم آپ کو کہتے ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آپ کیا کہتے ہیں؟ اولیاء اللہ کہتے ہیں تیرے جتنے گناہ تو سے ہو جائے, لیکن تیرے ذکر نہ چھوٹے. اگر ذکر نہیں چھوٹے گا, چاہے تو گناہ کرتا ہے, خدا کبھی نہ کبھی تجھ پر رحم کر کے چھوڑا دے گا. یہ رابطہ ٹوٹنا, پھر بازار مصیبتیں بلائیں آ جاتی ہیں. یہ لوگ جیلوں میں کیوں جاتے ہیں اور مصیبتوں میں کیوں مرتے ہیں؟ گناہ تو سب کرتے ہیں, لیکن بازا گناہ گار بچ جاتا ہے, بازا گناہ گار نہیں بچتا. جس گناہ گار کا رابطہ ہوتا ہے رحمت کا, خدا رحمت کی نظر سے اس کے گناہ معاف کر دیتا, اور جس گناہ گار کا رابطہ نہیں ہوتا, اس پر سزا اور خدا کا غضب آ جاتا ہے, سبب بن جاتا. تو یہ اللہ کہتے مہما عصیت اللہ, جتنے بھی تیرے سے گناہ ہوں, لیکن تیری تسبیح نہ چھوٹے, خدا تجھے ضرور رحم کرے گا. ایسا مت کر, یہ آسان چیزیں چلتی پھر. دو سو لا الہ الا اللہ, سو اللہ اللہ, سو استغفر اللہ, سو درود شریف, تین آیات کچھ لکھا ہوا دے دیں. یہ ایک دفعہ ضرور پڑھ لیں 24 گھنٹے میں, جتنا اضافہ کر لو اچھا ہے, لیکن کم سے کم سے ایک تسبیح لا الہ الا اللہ, ایک تسبیح اللہ اللہ, ایک تسبیح استغفر اللہ, ایک تسبیح درود شریف صلی اللہ علیہ وسلم, یا نماز یا کوئی درود پڑھ لو 3 دفعہ آیات کچھ, ٹھیک ہے؟